Chubaki takes it. Ufa hila gayi Zainab. Chubaki takes it. Ufa hila gayi Zainab. Kadam kadam pe jalaye Husainiyat ke chiraag. Kadam kadam pe jalaye Husainiyat ke chiraag. Diye Yazid ke sare bujha gayi Zainab. Diye Yazid ke sare bujha gayi Zainab. Ali ki yaad ko zinda kiya zamane mein. Ali ki yaad ko zinda kiya zamane mein. Jagah jagah jo khutbe suna gayi Zainab. Jagah jagah jo khutbe suna gayi Zainab. Asir ho gayi dar dar phiri zamane mein. Asir ho gayi dar dar phiri zamane mein. Husainiyat ko magar jagmaga gayi Zainab. Baba-e Bulan Salva.
أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الحمد لله الذي لا يبلغ مدحته القائلون ولا يحسن عماه العادون ولا يؤدي حقه المجتهدون الذي بعد فلا يرى وقرب فشهد النجوى تبارك وتعالى والصلاة والسلام على سيد الأنبياء وخاتم المرسلين وشفيع المذنبين سيدنا ونبينا بالقاسم محمد وعلى أهل بيته الطيبين الطاهرين المعصومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا واللعنة الدائمة الباقية على أعدائهم ومنكر فضائلهم وغاصب حقوقهم من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله سبحانه وتعالى في كتابه الكريم إن الله اصطفى آدم ونوحا وآل إبراهيم وآل عمران على العالمين صلوات عليك بارك الله أعزائي سيد الشهداء في سلسلة ان مجالس میں فیملی لائف کے سلسلے میں کچھ باتیں آپ کے سامنے ہم نے پیش کی ہے. یہ آج جو ہے یہ چھٹی مجلس ساتویں مجلس ہے. ابھی بھی بات ہوئی ہے اور انشاءاللہ اب جا کے نوبت آئی ہے رحمت بیوی کے تعلق سے. اس لیے لوگ کہہ رہے تھے آپ نے وعدہ کیا تھا, اب وہ وعدہ جو ہے وفا آج رات کو ہوگا انشاءاللہ. صلوات پڑھنے ایک بار. سورہ تحریم جس کا گفتگو آج جس سے گفتگو کل کے مجلس میں ہوئی تھی, یہ سورہ در حقیقت فیملی لائف میں جو چیلنجز ہیں, جو مشکلات انسان سامنے اس کے آتے ہیں, اسی کے بارے میں خداوند عالم نے تین انبیاء کا ذکر کیا ہے کہ یہ وہ انبیاء ہیں کہ جن کے چیلنجنگ بیویاں تھیں. پہلی اور دوسری مثال جناب نوح اور حضرت جناب لوط کے ازواج کی ہے, اور تیسری مثال خود ہمارے رسول اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم. کے سلسلے میں یہ باتیں ہوئی تھیں, اور یہ شوہر کی حیثیت سے یہ انبیاء انہوں نے ان چیلنجنگ سچویشنز میں صبر و تحمل سے کام لیا ہے تاکہ ہم لوگوں کے لیے وہ مثال بن سکیں, اسوہ بن سکیں کہ اپنے ازدواجی زندگی میں اگر چیلنجز آتے بھی ہیں, مشکلات آتی بھی ہیں, تو اسے امتحان سمجھا جائے اور جذبہ رحمت کی بنیاد پر اس کو ہینڈل کرنے کی کوشش کریں. تشدد کی ضرورت نہیں ہے, خصوصاً ان ممالک میں. ایک ہم جملہ کہنا چاہیں گے کہ اسلام کے خلاف جو پروپاگنڈا ہوتا ہے خصوصاً جو ایتھیسٹ ہیں آج کل اور جو کرسچن فنڈامنٹلسٹ ہیں وہ یہ کہتے ہیں کہ بھائی اسلام میں جو ہے شوہر اس لیے بیوی کو مارتا ہے کہ قرآن میں لکھا ہے. اولاً یہ پرابلم جو ہے صرف مسلمانوں کا نہیں ہے, اسے اکروس دی بورڈ کسی قوم کو بھی اٹھا کے دیکھ لیں, جس دین و مذہب کا ہے ان کے یہاں یہ پرابلم ہے. تو اس کا کوئی ایکسکلوسیولی اسلام سے کوئی تعلق نہیں ہے, اور یہ گارنٹی سے کہا جا سکتا ہے کہ وہ مسلم شوہر جو اپنی بیویوں کو مارتے ہیں انہوں نے وہ قرآن کی آیت دیکھی نہیں. دیکھی ہے اب جب دشمنوں نے خامخواہ اس کو ہمیشہ جو ہے ہر موقع پر لاتے ہیں, دیکھو دس از واٹ اسلام سیز. تو اس کا تعلق یہ کوز اینڈ افیکٹ والا کوئی ریلیشن شپ نہیں ہے جو مسلم مردوں میں یہ جو غلط کام ہوتا ہے اس کا اس آیت سے کوئی تعلق نہیں ہے. شرعی اعتبار سے دیکھا جائے خصوصاً ان ممالک میں جہاں تشدد کی وجہ سے بچوں پر بھی اثر پڑے گا, گورنمنٹ انٹروین کرے گی, خود جو ہیں حضرت جیل میں جا سکتے ہیں, ان تمام وجوہات کو دیکھنے کے بعد اس آپشن پر عمل کرنا ایک لحاظ سے حرام بھی ہو جائے گا, کیونکہ آپ کو کانسیکوینسز دیکھنے ہیں کہ اس کے اثرات کیا ہوں گے. اور اس لیے اسلام نے کہا ہے کہ اگر مسئلہ آپ کے ہاتھ میں نہیں ہے, ہینڈل نہیں کر سکتے ہیں, طلاق کا آپشن خدا نے دیا ہے. ہاتھ اٹھانے کا مسئلہ کوئی ضروری نہیں ہے. اور اس لحاظ سے طلاق کے سلسلے میں بھی جو آیتیں ہم نے کل پیش کی تھی اس کو ہم دوہرا دیں, خدا نے دو ہی آپشنز دیے ہیں ہم لوگوں کو, فَإِمْسَاكٌ بِمَعْرُوفَ وَتَصْرِيحٌ بِإِحْسَانِ, یا تو نیکی کے ساتھ برداشت کرو, رکھو بیوی کو اپنے, یا جو ہے احسان اور نیکی کے ساتھ آزاد کر دو, تیسرا آپشن نہیں ہے. بلکہ سورہ بقرہ کی آیت نمبر 31 کے بعد ہے ارشاد ہو رہا ہے, وَلَا تُمْسِكُوهُنَّ زِرَارًا لِتَعْتَدُوا, بیوی کو اس رشتے میں بائی فورس رکھنا جبکہ تعلقات بالکل ناگوار ہو چکے ہیں صرف اس لیے کہ اسے اذیت دینا ہے کہ ہم طلاق دیں گے ہی نہیں. خداوند عالم کہتا ہے انہیں آپ زبردستی نہ رکھیں زرارن, تاکہ انہیں ضرر ہو, نقصان پہنچے, اذیت ہو, لتعتدوا, اس لیے کہ اس عمل سے آپ حد سے آگے بڑھ رہے ہیں, ومن يفعل ذلك فقد ظلم نفسه, اور جو یہ عمل کرے گا وہ در حقیقت اپنے آپ پر ظلم کر رہا ہے یہ گناہ کر کے. تو یہ باتیں اپنی جگہ پہ ہیں, لیکن اب اسی جذبے رحمت کی بات جہاں تک خواتین سے اس کا تعلق ہے, اسی سورہ تحریم میں خداوند عالم نے دو مثالیں دی ہیں, ایک جناب آسیہ کی اور ایک جناب مریم کی. جناب مریم آج اس گفتگو میں نہیں ہیں اس لیے کہ وہ کبھی زوجہ نہیں تھی کسی کی, ماں بنی ہیں, لہٰذا وہ ہمارے اس ڈسکشن میں اس لحاظ سے ریلیونٹ نہیں ہیں. لیکن ہم جناب آسیہ کے سلسلے میں وہ مثال دینا چاہیں گے کہ اس سورے میں خداوند عالم نے تین ایگزامپلس دیے ہیں کہ جہاں شوہر اچھے تھے بیویاں بری تھیں, اور ایک مثال دی ہے کہ جہاں بیوی نیک ہے اور شوہر برا ہے, اور وہ ہے جناب آسیہ کی مثال ہے. اور اس میں بھی عنوان یہی ہے کہ آپ دیکھیں کس طرح سے اس سچویشن کو ہینڈل کیا جائے. قبل اس کے کہ جناب آسیہ کے اس کیفیت کو بیان کریں قرآن کے لحاظ سے, ان جنرل ہم کچھ باتیں یہاں کہنا چاہیں گے, خصوصاً خطاب جو ہے یہ خواتین سے ہیں. صلوات پڑھنے ایک پر, دیکھیے زندگی میں مسائل ہوتے ہیں. رسول اسلام کی مثال کیوں خدا نے دی ہے؟ اس لیے کہ بھائی وہ سید الانبیاء والمرسلین ہیں, لیکن ان کی زندگی میں بھی ازدواجی رشتے میں چیلنجز تھے. یہ ایک لحاظ سے بتایا جا رہا ہے کہ بھائی یہ ہمیشہ لائف جو ہے वो परफेक्ट हमेशा नहीं रहेगी, अप्स एंड डाउन होते रहेंगे, वरना ज़िंदगी एक लांस से बहुत ही बोरिंग हो जाएगी अगर यकसा रहे तो। वो कहा जाता है ना कि जहाँ बर्तन होंगे वहाँ आवाज़ होगी, मगर ये कि पेपर प्लेट्स का इस्तेमाल करें तो फिर वो अलग बात है। लेकिन रियल बर्तन की अगर बात करेंगे तो अगर बर्तन हैं तो आवाज़ होंगे, सिर्फ ये कि आवाज़ के लेवल को ज़रा कंट्रोल में रखा जाए, दैट्स द चैलेंज। तो ज़िंदगी में आरजी टेम्प्रेरी मुश्किलात आती हैं और ज़ोजैन के लिए ज़रूरी है कि वह जज्बे मवद्दत और रहमत की बुनियाद पर उसे हल करें। दो अहम बात जो हम आपके सामने पेश करना चाहेंगे, एक उन्वान जो है सतर का है, खुसूसन ख़वासिन के लिए। खुदावंद आलम ने इज़दवाजी रिश्ते को इस तरह से क़ुरान में बयान किया है, ये ख़ुद एक मौजज़ा है। बहुत ही कॉम्प्लेक्स साइकोलॉजिकल कॉन्सेप्ट्स को खुदावंद आलम ने क़ुरान में बहुत ही सादे अल्फाज में पेश किया है, ताकि वो उस ज़माने का बद्दू अरब, अनपढ़, कुछ नहीं जानता है जहाँ तक साइकोलॉजी की बात है, इल्म नफ्स उसने पढ़ा नहीं है, लेकिन वो भी इन बातों को इजीली समझ सकता था। जहाँ हस्बैंड और वाइफ के रिलेशनशिप की बात हुई, इरशाद हो रहा है सूरह बकरा आयत नंबर 187 में, हुन्ना लिबासुन लकुम व अंतुम लिबासुन लहुन्ना। बहुत ही सादा ताबीर है लेकिन इसमें बहुत कुछ है। खुदावंद आलम फरमाता है कि तुम्हारी बीवियाँ तुम्हारे लिए लिबास हैं और तुम जो है अपनी बीवियों के लिए लिबास हो। ये लिबास का उन्वान जो है खुदावंद आलम ने हस्बैंड एंड वाइफ के रिलेशनशिप में जो इस्तेमाल किया है, इसमें लिबास के मकसद को आप देखें और उसके मसरफ़ को देखें। नंबर एक, हिफाजत की बात है। एक्सट्रीम वेदर में इंसान अपने को बचाता है लिबास के ज़रिए। नंबर दो, लिबास जो है हमारे लिए बाइस ज़ीनत है। हम जब घर से निकलते हैं तो ज़रा कोशिश करते हैं कि ठीक ठाक ड्रेस्ड हो हमारे, ताकि हम अपने को बेहतर तरीके से प्रेजेंट कर सकें सोसाइटी में। और तीसरी बात जो अहम है, जिसका ताल्लुक इस मैरिज रिलेशनशिप से है, ये कि लिबास जो है हमारे जिस्मानी ऐब पर पर्दा डालता है। अगर फिज़िकल कोई डिफेक्ट है तो इंसान लिबास के ज़रिए उसे छुपाता है। यहाँ खुदावंद आलम ने जब ये कहा है हुन्ना लिबासुन लकुम व अंतुम लिबासुन लहुन्ना, कि तुम्हारी बीवियाँ तुम्हारे लिए लिबास हैं और तुम जो हैं तुम्हारे अपनी बीवियों के लिए लिबास हो, मतलब ये है कि ये दोनों नंबर एक, एक दूसरे की हिफाजत करते हैं, नंबर दो, एक दूसरे के लिए बाइस ज़ीनत बनते हैं, और सबसे अहम बात यह है कि एक दूसरे के ऐब पर पर्दा डालते हैं। जितना हस्बैंड वाइफ एक दूसरे को जानते हैं कोई नहीं जानता है। और इसमें ये सतर का उन्वान लिबास के उन्वान से बहुत ही अहम है, खुसूसन जब मसाइल पैदा आते होते हैं तो उसमें फौरन जो है माँ बाप को जाके ख़बर कर देना, भाई को भाई बता देना कि शौहर साहब ये कर रहे हैं, ये फौरन शिकायत करना ज़रूरी नहीं है। अगर मुश्किलात हैं तो उसको हल करने की कोशिश करें, एक दूसरे को लिबास के उन्वान से देखें। अगर खामी शौहर में है तो उसको आइडेंटिफाई करें, देखें किस तरह से जो है इस मसले को हल किया जाए, ऐब पोशी से काम लें और फौरन जो हैं अपने शौहर को सास और ससुर और घर वालों के सामने रुस्वा मत करें। ये उन्वान है लिबास का, मतलब यही होता है। कल हमने कहा था कि खुदावंद आलम जो है वो रहमान और रहीम है, शौहरों को उसी रहमत का मुजाहरा करना चाहिए जहाँ तक माफ़ करने की बात है। यहाँ भी हम कहेंगे ख़वातीन से कि ये जो है कि एक दूसरे के ऐप पर पर्दा डालना, आप खुदावंद आलम की उस सीरत को अपना के सत्तारुल उयूब का काम करें। खुदावंद आलम के अलकाब में से है सत्तारुल उयूब, यानी खुदा जो है पर्दों पर ऐप पर पर्दा डाल देता है। अगर ये न होता तो इंसान जो है सोसाइटी में रहने के काबिल न होता। हर वो इंसान जो गुनाह करता है उसके गुनाह को अगर खुदावंद आलम एक्सपोज कर दे तो फिर ज़िंदगी जो है महाल हो जाती है। खुदा सब्र करता है, तहम्मुल करता है, पर्दा जो है तौबा करके अपनी इस्लाह करेगा। इसमें भी यही मसला है, अम्र बिल मारूफ व नहीं उल मुनकर करें एक दूसरे के साथ। फौरन जो है प्रॉब्लम अगर होते हैं तो फौरन जो है हस्बैंड को एक्सपोज करने की कोशिश ना करें, रुसवा ना करें। शांति से आराम से गुस्सा जब ठंडा हो जाए उसके बाद जो है मसले को देखें और उसको हल करने की कोशिश करें। आजकल मुश्किल ये है कि हमारे पास मीन्स ऑफ कम्युनिकेशन इतने फास्ट हो चुके हैं। अभी झगड़ा हुआ, मामूली बात कही, फौरन जो है वो फ़ोन या टेक्स्ट मैसेज चला गया और वहाँ माँ बाप परेशान हुए, यहाँ तो परेशानी चली रही है। भाई को थोड़ा टाइम दें, मामला जो भी है ठंडा ज़रा हो जाए मामला तो फिर जाके उस पर बातचीत करें। पुराने ज़माने में ये सिलसिला नहीं था, जब मीन्स ऑफ कम्युनिकेशन इतने फास्ट नहीं थे, अगर कुछ हुआ भी और अगर किसी बीवी को शिकायत है तो वो सोचेगी क्या करें, लिखें ना लिखें, ख़त लिखने की बात है। फिर अगर मूड हुआ, ख़त लिखा उन्होंने, डाक के सपोर्ट किया, एक हफ्ता या 10 दिन में ख़त पहुंचेगा वहाँ। बाय द टाइम जो है ख़त जो है माँ बाप तक पहुंचेगा, यहाँ मामला ख़त्म हो चुका होगा। तो ये फास्ट कम्युनिकेशन की वजह से कभी कभी और ज़्यादा ख़राबी पैदा होती है। थोड़ा टाइम दें जहाँ भी इश्यूज रहें, कि थोड़ा टाइम दे के उसको हल करने की कोशिश खुद ही करें, एक दूसरे पर के ऐप पर पर्दा डालें। सलावात पढ़ने के बाद अलबत्ता यहाँ हम एक ज़रूर कौशन के तौर पे कि ये उन्हीं मामलात में हैं कि जहाँ खातून की जान खतरे में न हो या तशद्दुद का मामला न हो, वरना तो खैर इन्फॉर्म करना घर वालों ही की माँ बाप को ही सही वो ज़रूरी है। लेकिन अगर उसके अलावा कोई मामला है तो उसको आपस में ख़त्म करने की कोशिश करें। सलावात पढ़ने एक बार और। तो ख़ुद खुदावंद आलम ने जब लिबास की बात की है उसको इस बात को अपने जहन में रखिए। नंबर दो, शौहर के दिल को जीतने की बात है। हर शख्स चाहता है अपने फैमिली में कंट्रोल रखे, और मुख्तलिफ तरीक़े हैं इसमें। कल जो हमने थैंक यू वाली मिसाल दी थी, बहुत ही मामूली सी बात है लेकिन उससे बहुत कुछ हो सकता है। यहाँ भी ख़वातीन के लिए खुसूसन उनके दिल की ख्वाहिश होती है कि भाई शौहर के दिल पर हमारा राज चले, और जो भी वो खातून कहेंगी ये हमारा इरादा नहीं है, वो ऐसे ही बोल रही है, ये सब की ख्वाहिश होती है कि दिल शौहर के दिल पर राज करना। लेकिन ये फितरी तकाजा है, इसमें कोई प्रॉब्लम नहीं है, लेकिन तरीक़ा क्या होना चाहिए इसमें जो है सबसे अहम मामला जो है वो अखलाक का है। जहाँ प्रॉब्लम्स होते हैं, बजाय ये कि उस प्रॉब्लम को देखा जाए उसकी जड़ क्या है, शौहर के रवैये का मामला है, ख़ुद खातून के रवैये का मामला है, उसको जब तक अपने प्रॉब्लम को आप तशखीस नहीं करेंगे उसका इलाज नहीं होगा। वो हमारे माशरे में आदत क्या है, फौरन वो ज़रूर किसी ने जादू कर दिया है, अपने मामलात को नहीं देखते हैं कि क्यों हुआ है, मुमकिन है हमारे रवैये के वजह से ये हुआ है या शौहर के रवैये की वजह से हुआ है। فوراً بلیم جو ہے ایکسٹرنل فورسز کو دے دیا جاتا ہے کہ یہ جو ہے یہ کسی نے ہمارے خلاف جو ہے وہ جادو کر دیا ہے. اور اسی لیے تو ابھی تک وہ جو عامل اور پیر لوگوں کی دکان چل رہی ہے, یہ اسی لیے ہے کہ اس ماحول میں بھی, پڑھے لکھے ماحول میں بھی, اس دور میں بھی ان دکانوں کا چلنا دلیل اس بات کی ہے کہ ہم لوگ اپنے معاملات میں جو صحیح طریقہ ہونا چاہیے حل کا اس کو نہیں سوچتے ہیں, فوراً جو ہے کسی باہر ایکسٹرنل پرابلم کی طرف اشارہ کر دیا. اور یہ صرف اپنے ہندوستان اور پاکستان کی بات نہیں ہے, یہاں نارتھ امریکہ میں وہی پرابلم ہے. وہ دیسی اخباروں میں دیکھیں کتنے اشتہار ہوتے ہیں عامل صاحبان کے اور پیر اور مرشد کے, جو آپ کے تمام پرابلمس کو حل کر دیں گے. یعنی ہمیں تعجب تو یہ ہوتا ہے کہ مثلاً ایک خاتون ہے, ان کو کچھ پرابلم ہو گیا شوہر کے ساتھ, ٹورنٹو سے وہ اپنے بہن کو مثلاً ہیوسٹن میں کہیں گی بھائی ایسا ہو رہا ہے, اب وہ بہن جو ہے ہیوسٹن سے فون کریں گی کراچی کسی پیر یا عامل کو, پھر وہ بتائے گا کہ ٹورنٹو میں فلاں شخص جو ہے اس خاتون کے خلاف کوئی جادو کر رہی ہے. بھائی وہ ولی الاولیاء ہو گیا, وہ کراچی سے بیٹھا ہوا ہے, ہیوسٹن والے کو خبر کر رہا ہے کہ ٹورنٹو میں آپ کی بہن کے ساتھ یہ ہو رہا ہے. تو یہ سب جہالت کی باتیں ہیں, اور اس کا حل یہی ہے کہ پہلے حقیقت سے فرار نہ کریں, معاملات کو دیکھیں, اور اسی کے بعد جو ہیں آپ در حقیقت اپنے شوہر کے دل پر راج کر سکتی ہیں. اگر جادو کے ذریعے آپ سمجھتی ہیں کہ وہ آپ کی طرف مائل ہوئے ہیں تو یہ جیت نہیں ہے, یہ چیٹنگ ہے ایکچولی. یہ کون سا یہ رجحان ہوا کہ بھائی اب ہمارے شوہر جو ہے ہمارے ساتھ ہیں, میرے قبضے میں ہیں, یہ سب آرٹیفیشل باتیں ہیں. اگر قبضہ کرنا ہے تو اخلاق کے علاوہ اور کوئی طریقہ نہیں ہے. صلوات پڑھنے ایک بار اور. ہماری روایات میں کہا گیا ہے کہ اپنے اخلاق کو بہتر بنائیں تاکہ شوہر جو ہے احترام اور محبت کے ساتھ سلوک کر سکے. چہرے کے تاثرات کے بارے میں بھی حدیثیں ملتی ہیں. ایک شخص آیا رسول اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی خدمت میں, اور تعریف کی اپنی زوجہ کی. وہ کہتا ہے ان لی زوجتن اذا دخلت طلقتنی و اذا خرجت شیعتنی, کہ جب ہم گھر میں انٹر ہوتے ہیں تو ہمارا استقبال کرتی ہیں, جب ہم کام کے لیے نکلتے ہیں تو ہمیں الوداع کرتی ہیں. و اذا رعتنی مہموما قالت ما یحمک ان کنت تحمل لرزقک فقد تکفل لک به غیرک, اور اگر وہ دیکھے کہ ہم پریشان ہیں تو وہ کہتی ہیں کہ یہ پریشانی کی وجہ کیا ہے, روزی کے معاملے میں, پیسے کے سلسلے میں آپ پریشان ہو رہے ہیں, تو اس کی ضمانت تو خدا نے دی ہے. وَإِن كُنْتَ تَحْتُمُ بِأَمْرِ غَارِ آخِرَتِكَ, اور اگر آپ اپنی آخرت کے بارے میں پریشان ہیں تو خدا آپ کی پریشانی کو اور اضافہ کرے, یعنی پوزیٹیو سینس میں. رسول اسلام اس شوہر کے اس تبصرے کے بعد اپنی بیوی کی تعریف میں فرماتے ہیں اِنَّ لِلَّهِ عُمَّالًا, کہ انسانوں میں کچھ ایسے ہیں جو خدا کے لیے کام کرتے ہیں, خدا کے ورکرز ہیں. عمال سے مراد ان کے کارندے اور کام کرنے والے. وَهَذِهِ مِنْ عُمَّالِهِ, اور تمہاری زوجہ جو ہے ان لوگوں میں سے ہیں جو اللہ کے لیے کام کرتی ہے. لَهَا نِصْفُ عَجْرِ الشَّهِيد, اس کے رویے اور اخلاق کی بنیاد پر اسے شہید کو جو اجر ملے گا اس میں سے آدھا اجر جو ہے اس کے برابر اس کو ملے گا. صلوات پڑھنا ایک بار اور. رسول کے مکی دور کو آپ دیکھ لیں, جناب خدیجہ کے ساتھ شادی ہوئی, پھر 40 سال کے ہوئے تو اسلام کا سلسلہ شروع ہوا, مخالفتیں شروع ہوئیں، لیکن اس وقت جو ہے سب سے بڑا سہارا جو رسول اسلام کے لیے تھا وہ جناب خدیجہ تھی، اور وہ جو امپیکٹ رہا ہے جناب خدیجہ کا ساتھ دینا رسول کو، اور ان کا جو رویہ تھا، اخلاق، اس سے رسول اسلام کو سکون ملتا تھا کہ باہر چاہے مشرکین میری مخالفت کرے، گھر آنے کے بعد میرے سامنے ایک مؤمنہ بیوی ہے، اور یہ بات رسول کے دل میں ہمیشہ رہی. ہم یہاں مناظرہ نہیں پڑھنا ہے، لیکن ایک جملہ کہیں گے کہ رسول کی کئی بیویاں تھیں، لیکن رسول نے ایک ہی شادی کی تھی، بقیہ ازواج نے رسول سے شادی کی تھی. رسول کی اگر چوئس کی بات ہے تو وہ صرف جناب خدیجہ ہیں. جناب خدیجہ کی ایک بہن تھی جن کا نام تھا حالہ، وہ کبھی کبھی آتی تھی مدینہ رسول اسلام سے ملنے کے لیے بچوں کے ساتھ اپنے. ایک بار وہ آئیں، صحیح بخاری میں یہ واقعہ ہے، تو حالہ کو دیکھ کے بہرحال جناب خدیجہ کی یاد آئی، اور رسول اسلام نے جناب خدیجہ کی تعریف کی. تو عائشہ کی روایت ہے صحیح بخاری میں، فغیرتو، یعنی ہمیں حسد کا جذبہ پیدا ہوا، اور ہم نے رسول سے کہا، ما تذکر من عجوز من عجائز قریش، کب تک قریش کی اس بوڑھی عورت کو یاد کریں گے آپ؟ اب تعبیر دیکھیں، حمراء الشدقین، دانت بھی نہیں تھے اس وقت، وحلکت فی الدہر، اور زمانہ ہوا ان کے انتقال کو، قد ابدک اللہ خیرا منہا، جبکہ خداوند عالم نے ان سے بہتر آپ کو عطا کیا. بخاری جو ہے، جہاں اہل بیت کی بات ہوتی ہے اس کے صحیح معنی میں بخار آ جاتا ہے. بخاری اس روایت کو لکھتا ہے کہ انہوں نے اپنے اظہار حسد اور جلن کا اظہار کیا رسول کے سامنے، رسول نے جواب کیا دیا ہے، اس کو بخاری نے نہیں لکھا ہے. لیکن احمد بن حنبل، امام ترمذی، ابن کثیر مورخ ہیں، ان لوگوں نے پورا واقعہ لکھا ہے، اور عائشہ ہی کی زبان سے، جسے بخاری نے نہیں لکھا ہے. جب عائشہ نے یہ جملے کہے ہیں جناب خدیجہ کے بارے میں، خود بیان کرتی ہیں کہ فتغیر وجہ رسول اللہ تغیرا لم ارہ تغیر عند شیء قطع الا عند نزول الوحی، فوراً رسول کے چہرے کا رنگ بدلا ہے، جو ہم نے دیکھا کہ اس طرح سے نہیں ہوتا تھا مگر جب کہ وحی آتی تھی اسی وقت صرف. اور فرماتے ہیں رسول غصے میں، کیف قلتی، تم نے کس طرح سے یہ جملے کہے ہیں خدیجہ کے بارے میں؟ واللہ لقد آمنت بی اذ کذبنی الناس، خدا کی قسم خدیجہ مجھ پر ایمان لائی جب لوگ مجھے جھٹلاتے تھے. وعوتنی اذ رفضنی الناس، مجھے پناہ دی جب کہ لوگ مجھے ٹھکراتے تھے. اور سب سے بڑی بات ہے، ورزقت منہ الولد وحرمتموہ منی، خدا نے مجھے اولاد اس کے ذریعے دی ہے اور تم لوگوں کو محروم رکھا ہے. اور پھر خود ہی فرماتی ہیں عائشہ، وراح علیہ بہا شہرن، پھر غصے میں رسول اسلام ایک مہینے تک میرے پاس نہیں آئے. تو یہ اس وقت کی بات ہے کہ شوہر پر راج ہوتا ہے مرنے کے بعد بھی، اخلاق کی وجہ سے، رویے کی وجہ سے، کہ شوہر بعد میں بھی یاد کرے تو اس عنوان سے یاد کرے کہ اگر جوان بیوی بھی ہے تو پھر بھی کوئی اس کا تصور نہیں آ سکتا ہے. تو یہ باتیں ہیں جہاں تک اخلاق کی بات ہے، جو ہمیں اپنے ذہن میں رکھنا چاہیے، مردوں کو بھی اور خواتین کو بھی. صلوات پڑھنے کے بعد اور جناب سیدہ کے سلسلے میں بھی، رسول کی وفات کے بعد جو حالات تھے آپ سب جانتے ہیں، ایام فاطمیہ میں یقیناً سنتے رہتے ہیں. جو کیفیت ہو چکی تھی امیر المومنین जब बाहर जाते थे दिल में तकलीफ थी उस वक्त लोगों के रवैये को देखकर, लेकिन खुद ही फरमाते हैं कि जब हम घर आते थे लक़द कुंत अंज़ुरु इलैहा, जब हम फातिमा के चेहरे पर हमारी नज़र जाती थी, तनकशिफ़ु अन्निल हुमूम वल अहज़ान, मेरे तमाम गम और हम जो है ख़त्म हो जाते थे। ये उस अख़लाक़ की वजह से है, उस सपोर्ट की वजह से है, वो हिमायत और नुसरत की वजह से है जो आप देखते हैं। सय्यदा अगर बोली हैं तो अली की खातिर, खामोश रही हैं तो अली की खातिर, एहतजाज करती हैं तो अली की खातिर। तो ये जो सपोर्ट होना चाहिए शौहर के लिए, यही मिसालें हमारे सामने। बस यहाँ हम यहाँ कहेंगे एक जुमला कि पूरी दुनिया जो है अपने मुश्किलात के लिए अली मुश्किल कुशा की तरफ जाती है, लेकिन अली अपने हम गम के लिए फातिमा की तरफ जाते हैं। सलावात पढ़ने के बाद एक बार और सलावात पढ़ देंगे। तो ये आम बातें थीं, चेहरे के तासुरात, इंटरेक्शन की बात रोज़मर्रा के बेसिस पर। नंबर दो जो है वो घरेलू काम में सपोर्ट करना फ़र्ज नहीं है, लेकिन खुदावंद आलम ने फितरत जो पैदा की है मोहब्बत की और मवद्दत की ख़वातीन के दिल में, वो भी एक तरीक़ा है जहाँ ये रिश्ता और मज़बूत होता रहता है। टाइम देना, एक जुमला हम कहना चाहेंगे, बहुत से लोग गुज़रते हैं मिड एज क्राइसिस में, टाइम देना एक दूसरे को शौहर और बीवी की हैसियत से ज़रूरी है, खुसूसन बच्चे जब आते हैं दुनिया में, तब ये ना हो कि अब आप माँ हैं तो फिर तवज्जो पूरी जो है उस हैसियत से हो जाती है। नहीं, जहाँ आप माँ हैं उससे पहले आपके रिश्ते की एक बुनियाद है कि आप बीवी भी हैं किसी की, उस बैलेंस को बरकरार रखना है, वरना उसकी वजह से जो शादीशुदा जोड़ों में भी बहुत से मसाइल पैदा हो जाते हैं। आखिरी पॉइंट जो हम यहाँ कहना चाहेंगे सूरह तहरीम की तरफ आने से पहले, ज़बान का मामला है। इंसान की ज़िंदगी में, सोसाइटी में तमाम प्रॉब्लम्स जो हैं, मेजॉरिटी उसकी जड़ जो है ज़बान है। डोमेस्टिक अफेयर्स से लेकर इंटरनेशनल अफेयर्स तक ज़बान की बात है। खुदावंद आलम ने ये हमें बहुत बड़ी नेमत दी है कि हम नुत्क करते हैं, अपने ख्यालात और अपनी बातों का इजहार करते हैं, और हमारे जिस्म का ये उज़्व जिससे हम बोलते हैं ज़बान, बहुत ही मुख्तसर है, लेकिन हदीसों में एक जुमला है कि ये ज़बान जो है जुर्मुहु सगीर व जुर्मुहु कबीर, कि ये ज़बान का जो साइज़ है बहुत मुख्तसर है लेकिन इसका गुनाह बहुत अजीम होता है। सब प्रॉब्लम्स इसी के वजह से। एक हदीस कुदसी है, सिंबलिक मानों में कहा जाता है कि अलसबा जब इंसान जागता है तो जिस्म के अज़ा एक दूसरे को सलाम करते हैं, कैफ़ा असबहतुम, जब ज़बान जो है दूसरे अज़ा को सलाम करती है तो वो सब कहते हैं कि भाई सब कुछ डिपेंड करता है तुम पर, तुम अगर ठीक ठाक रहो तो हम भी ठीक ठाक रहेंगे। और ये बात सही है, किस तरह से बोला जाए, क्या किस तरह, मसला ये नहीं है कि कुछ ना बोलें, किस तरह से बोला जाए। जब से ये कैंपेन शुरू हुआ कि भाई स्मोकिंग जो है ये अच्छी चीज़ नहीं है, स्पेशली सेकंड हैंड स्मोकिंग की जो बात होती है, तो मुख्तलिफ लेबल्स आते हैं, लोग अपनी गाड़ियों में लगाते हैं ताकि कोई दोस्त या जानने वाला गाड़ी में आया तो वो कहना ना पड़े कि भाई आप गाड़ी में सिगरेट मत पीजिए। तो एक यही है कि भाई नो स्मोकिंग सीधे सीधे लिखा है लेबल पे, एक ये है कि डू नॉट स्मोक, लेकिन कुछ लेबल्स ऐसे भी होते हैं जिसमें लिखा रहता है कि थैंक यू फॉर नॉट स्मोकिंग. तीनों लेवल में बात एक ही है लेकिन कहने का अंदाज बदल रहा है. तो हम ये नहीं कहते हैं कि अगर आपको शौहर से शिकायत है तो आप शिकायत का इजहार न करें. इजहार करें लेकिन इजहार का अंदाज ऐसा होना चाहिए कि बात भी बन जाए और झगड़ा भी आगे ना बढ़े. सलावत पढ़ने के बारे में फिरौन को देखा है ना आपने. ख्वातीन से कहेंगे आपके शौहर में से कोई भी फिरौन तो नहीं हो सकता है. फिरौन वो है जो अपने वो कहता है अना रब्बुकुम अलआला, अपनी कौम से कहता है कि हम तुम्हारे बड़े रब हैं, मेरी इबादत करो. खुदावंद आलम जब मूसा व हारून को हुक्म देता है कि जाओ इज़हबू इला फिरौन इन्नहु तगा, सूरह ताहा की आयत नंबर 43 से आगे हुक्म दे रहा है मूसा व हारून को कि इज़हबा, तुम आप दोनों जो हैं फिरौन के पास जाइए. इन्नहु तगा, उसने बगावत की है, अपने को रब समझता है. लेकिन उसको जब आप जाएंगे समझाने के लिए, ये हुक्म देख लें किसके लिए हो रहा है. वकूल लहु कौलन लयना, ऐ मूसा व हारून जब तुम फिरौन से बात करो तो अंदाज गुफ्तगु का जो है लयना होना चाहिए. लयन से मुराद अंग्रेजी में सही तर्जुमा होगा लीनियंट, नरमी के साथ बात करो. लअल्लहु यतज़क्कर अव यख्शा, शायद तुम्हारी नरम बातों के बुनियाद पर अच्छे से अगर गुफ्तगू करोगे तो शायद हकीकत को याद करेगा, अपने रवैये को बदलेगा, या अजाब इलाही से खौफ आएगा और बेहतर हो जाएगा. तो फिरौन जैसे शख्स के लिए भी प्रॉब्लम की जब बात हो रही है, खुदावंद आलम मूसा और हारून अलैहिस्सलाम को हुक्म देता है कि फिरौन के साथ भी कलाम करते हुए कौलन लयना का इस्तेमाल करें, नरमी से बात करें. तो यहाँ तो भाई फिरौन की बात तो नहीं हो रही है, यहाँ तो आपके इज़्दवाजे रिश्ते की बात हो रही है. नरमी से बात करने में मामलात बेहतर हो सकते हैं, बिगड़ेंगे नहीं. सलावात पढ़ने एक बार. एक बार और सलावात पढ़ दें. बस इस आयत को हम एक्चुअली आज एंड पर लाना चाह रहे हैं. तो ये जो जज्बे रहमत और सब्र की बात है, सूरह तहरीम में खुदावंद आलम ने जहाँ तीन अंबिया की मिसाल दी है उसमें एक खातून की मिसाल, दो खातूनों की मिसाल दी है, मरियम और जनाब आसिया. आसिया बिनत मुज़ाहिम ये फिरौन के बीवी हैं. इरशाद हो रहा है उसी सूरह तहरीम में एंड में, वज़रबल्लाहु मसलन लिल्लज़ीना आमनु, कि खुदावंद आलम ने साहिबान ईमान के लिए जो मिसाल दी है इमरात फिरौन, फिरौन की ज़ौजा की मिसाल दी है. जनाब आसिया फिरौन की ज़ौजा हैं, मिस्र की मलका हैं, इनके दसरस में कुछ क्या नहीं है. दुनिया की हर शय जो भी ख्वाहिश होगी वो पूरी कर सकती हैं. मकाम भी है, शोहरत भी है, दौलत भी है, सरवत भी है, आराम भी है, आसाइश भी है. लेकिन जब उन्होंने मूसा अलैहिस्सलाम के पैगाम को सुना तो वो फौरन जो है ईमान ले आई. फिरौन के लिए बहुत बड़ा प्रॉब्लम था कि भाई हम तो नहीं ईमान ले आ रहे हैं लेकिन मेरी ज़ौजा जो हैं वो ईमान ले आई हैं. ज़ालिम था ही, पहले जो है उसने समझाने की कोशिश की आसिया को, वो तैयार ना हुई कि ये पैगाम इलाही है, इसे हम इग्नोर नहीं कर सकते हैं. फिर उसने समझाने की कोशिश की, फिर धमकी दी, उसके बाद भी जनाब आसिया अपने ईमान से नहीं हटी हैं. तो आखिर में उसने अपने बर्बरियत का इजहार किया, اپنی بیوی کو جناب آسیہ کو سولی پر لٹکا دیتا ہے. خدا بند عالم نے اسی سورہ تحریم کے اینڈ میں جناب آسیہ کی جو دعا تھی اس کا ذکر کیا ہے. اذ قالت رب ابن لی عندک بیتا فی الجنہ, کہ خدا بندہ مجھے یہ فرعون کا محل نہیں چاہیے, اس کی دنیا اور جنت نہیں چاہیے, خدا بندہ تو میرے لیے جنت میں ایک مکان بنانا. ونجنی من فرعون وعملہ, اور مجھے فرعون اور اس کے کرتوت اور عمل سے نجات دے. ونجنی من القوم الظالمین, اور اس ظالم قوم سے مجھے نجات دے. جناب آسیہ کی اس دعا کو خداوند عالم نے سورہ تحریم میں لکھا ہے, لیکن اس کے ضمن میں جو روایات ہیں کہ جب آسیہ کو سولی پہ لٹکایا گیا ہے اور ان کا آخری وقت جب آتا ہے, روایات میں یہ ملتا ہے کہ خداوند عالم نے آسیہ کے سامنے حجابات اور پردوں کو اٹھا لیا اور اپنے زندگی کے آخری مرحلے لمحات میں جناب آسیہ جنت کے ان مناظر کو دیکھتی ہیں جہاں خداوند عالم نے ان کے لیے ان کا محل اور مکان بنایا ہے. اور آخری سانس لیتے وقت جناب آسیہ کے چہرے پر اس منظر کی وجہ سے مسکراہٹ تھی. صلوات پڑھنے ایک بار. یہ سب صبر کی مثال ہے, ایثار کی مثال ہے جناب آسیہ کی اسی سورہ تحریم میں. اور اس میں اگر آپ دیکھیں, یہ در حقیقت وہ مرتبہ انہوں نے پایا ہے کہ جہاں رسول اسلام فرماتے ہیں کہ پوری دنیا میں جو چار خواتین ہیں, مریم کا ذکر ہے اس میں, جناب خدیجہ کا ذکر ہے, جناب فاطمہ کا ذکر ہے, اور ان ناموں کے ساتھ ساتھ جناب آسیہ بنت مزاحم کا بھی ذکر آتا ہے. اس قوت صبر کی بنیاد پر, حق کی بنیاد پر ثابت قدم رہنا. تو یہ مثالیں ہیں جو خداوند عالم نے ہمیں دی ہیں, اور یقیناً ہمارے مسائل وہ نہیں ہیں. الحمدللہ مومنین کے ازواج حضرت نوح اور لوط اور دوسری ازواج کی طرح نہیں ہیں, یقیناً بہتر ہیں ان سے. اور مومن جو شوہر صاحبان ہیں وہ فرعون کی طرح نہیں ہیں. تو کم سے کم اپنے معاملات کو مودت اور رحمت کے جذبے کے ساتھ صبر کی بنیاد پر حل کرنے کی کوشش کریں. صلوات پڑھنے ایک بار اور. تبھی جا کے وہ ماحول پیدا ہوتا ہے گھر میں کہ بچے بھی صراط مستقیم پر قربانی دینے کے لیے تیار رہتے ہیں. آسیہ کی مثال آپ نے دیکھ لی ہے. عجیب و غریب بات ہے کہ آپ جناب امام حسن مجتبیٰ علیہ السلام کی شہادت میں دیکھتے ہیں کہ ایک بیوی کا کردار جو نگیٹو ہے, لیکن ان کی زوجہ صرف وہ نہیں تھی, جودہ نہیں تھی, اور بھی بیویاں تھیں. جناب ام فروا ہیں, اور ریلیشن شپ کے اعتبار سے, سیرت کے اعتبار سے امام حسن مجتبیٰ اور جناب ام فروا بہت قریب تھے. ایمانی اعتبار سے بھی ہم آہنگی تھی, نظریاتی اعتبار پر بھی ایک ہی پیج پہ تھے. اور جب شہادت واقع ہوئی ہے امام حسن علیہ السلام کی, اس وقت جناب قاسم 3 سال کے تھے. تو بیسیکلی بابا کے وفات کے بعد جناب قاسم کی تربیت بھی امام حسین علیہ السلام کے سائے میں ہوئی ہے. اور اسی لیے آپ دیکھتے ہیں کہ واقعات کربلا میں جو قربت تھی چچا اور بھتیجے میں, اسی بنیاد پہ تھی کہ وہ صرف بھتیجا نہیں تھا بلکہ حسین کے سائے میں اس کی پرورش ہوئی ہے. شب عاشور آپ دیکھیں, غالباً 13-14 سال کا سن ہے. امام حسین علیہ السلام نے جب بیعت کو اٹھا لیا اپنے اصحاب سے اور بنو حاشم کے افراد سے, اور اس کے بعد جو وفاداری کا اعلان دیکھا تو آخر میں فرماتے ہیں کہ خداوند عالم نے تم لوگوں کے لیے جو ہے مخصوص منزلت جنت میں محفوظ رکھی ہے, بلکہ دونوں ہاتھوں کا اشارہ کرتے ہیں تاکہ اس کے ذریعے جو ہے جس طرح سے خداوند عالم نے جناب آسیہ کے سامنے حجابات کو اٹھا دیا تھا, اسی طرح سے حسین ابن علی نے شب عاشور اپنے اصحاب کی نظروں سے ان حجابات کو اٹھا لیا تھا کہ اب جب کہ تمہارے وفاداری کا سند کی سند ہمیں مل گئی ہے, یہ تمہاری منزلت ہے جنت میں جو خداوند عالم نے رکھی ہے. قاسم اس گروہ میں موجود تھے اس مجمع میں, لیکن ارلی ٹینز میں ہیں وہ بچہ, جو ہے اسی ذہن اور انڈرسٹینڈنگ پر سوچتا ہوگا کہ چچا کی جو باتیں ہو رہی ہیں سب بڑوں کے ساتھ ہو رہی ہیں, لہذا سوال کرتے ہیں یا عمّا وانا اختل, چچا جان آپ نے جو شہادت کی بات کی ہے, یہ جو مرتبے کی بات کی ہے, کیا ہم بھی اس فہرست میں ہیں؟ حسین ابن علی نے یہ سوال تو سنا قاسم کا, لیکن یقیناً بھائی یاد آ گئے ہوں گے, بھائی کی محبت و شفقت یاد آئی. پلٹ کے حسین نے سوال کیا, یا ابن اخی کیف الموت عندک, بیٹا یہ بتاؤ کہ تمہاری نظر میں موت کا کیا تصور ہے؟ وہ بچہ یہ نہیں کہتا ہے کہ ہم جا کے دیکھ لیں گے, اسٹڈی کریں گے, ماں سے جا کے پوچھیں گے. یہ جو ہم نے کہا تھا کہ شہید کربلا جو نوجوان تھے, ان کی شہادت کے پیچھے ماں کا کردار ہوتا ہے, یہ جناب ام فروہ کی تربیت کا اثر تھا کہ جیسے ہی حسین پوچھتے ہیں کیف الموت عندک, اے بیٹا تمہاری نظروں میں موت کا کیا تصور ہے, اس بچے نے اپنے اسی زبان سے کہتے ہیں یا عما احلا من العسل, شہد سے بھی زیادہ یہ شیرین ہے میرے لیے. بات ختم ہو گئی وہاں پر, صرف حسین نے اتنا کہا تھا کہ قاسم صرف تمہاری بات نہیں ہے بلکہ ششماہا اصغر بھی کل شہید ہوگا. صبح عاشور اصحاب حسین کی شہادتیں ہوں شروع ہوتی ہیں, یکے بعد دیگرے. بنو ہاشم کی شہادت کی نوبت آتی ہے, بہت سے بنو ہاشم کے افراد آگے بڑھے, اپنی قربانیوں کو پیش کیا, لیکن جب قاسم گئے ہیں اجازت کے لیے امام حسین علیہ السلام سے, امام انکار پر انکار کرتے رہے. اور یہ عام سی بات تھی جون کے سلسلے میں بھی آپ نے دیکھا, دوسرے اصحاب کے سلسلے میں بھی, لیکن اس وقت جو ہے ایک وہ مرحلہ آتا ہے تاریخ میں روایت کے لحاظ سے کہ قاسم نے اپنے کو چچا کے قدموں میں گرا دیا. حسین ابن علی سے اب یہاں پر صبر نہیں ہوا, قاسم کو اٹھاتے ہیں اور اپنے گلے سے لگاتے ہیں, وجعل یبکیان, دونوں نے رونا شروع کیا, یہاں تک کہ تقریباً نیم غشی کے عالم میں پڑ جاتے ہیں. امام حسین علیہ السلام نے قاسم کو اجازت تو دی, اپنے ہاتھ سے قاسم کو تیار کیا, گھوڑے پر اپنے ہاتھ سے سوار بھی کیا ہے. حمید بن مسلم جو مشہور رپورٹر رہے, راوی ہے کربلا کے واقعات کا, وہ لکھتا ہے کہ اب ہم نے دیکھا کہ خیام حسینی کی طرف سے وہ جوان آ رہا ہے گھوڑے پر کہ جس کا چہرہ جو ہے چاند کی طرح تھا, بہت ہی معصوم لگ رہا تھا, لیکن سن ابھی اتنا کم تھا کہ اس کے پیر جو ہے گھوڑے کے رکاب تک نہیں پہنچ رہے تھے. وہ کہتا ہے کہ یزیدی افسر نے جب دیکھا تو کہا اس کو ہم ہی قتل کریں گے, جس پر حمید بن مسلم نے کہا تجھے شرم نہیں آتی ہے؟ اس کی کمسنی کو دیکھو, اس کی معصومیت کو دیکھو. قاسم جاتے ہیں, رجس پڑھتے ہیں, اپنا تعارف کرتے ہیں, اور اس کے بعد جو ہے جنگ شروع کی ہے. جنگ کرتے کرتے وہ مرحلہ آتا ہے کہ یہ 13 سال کا جوان کب تک اتنی بڑی تعداد یزیدی سپاہ سے لڑ سکتا. ایک مرتبہ جب حملہ ہوتا ہے اور قاسم جو ہیں گھوڑے سے زمین پر آتے ہیں, بلند آواز میں آواز دیتے ہیں, یا اماہ ادرکنی, میرے چچا جان میری مدد کو پہنچیے. حسین ابن علی کے دل میں جو جذبہ محبت تھا قاسم کے سلسلے میں, فوراً تلوار نکالتے ہیں اور یزیدی لشکر پر حملہ کر دیتے ہیں. حملہ اتنا شدید تھا کہ یزیدی لشکر کے گھوڑے جو ہے ادھر سے ادھر ہو جاتے ہیں. حسین ابن علی پہنچے تو ہیں قاسم کے پاس, بیٹھنے کے بعد ایک جملہ کہتے ہیں کہ عز واللہ علی عمک, اے قاسم تیرے چچا کے لیے یہ بہت بڑی تکلیف اور اذیت کی بات ہے کہ تم نے آواز دی ہم جواب نہ دے سکے, لیکن جب جواب دیا تو بہت دیر ہو چکی تھی. عزاداران حسین جب یہ گھوڑے دوڑے ہیں اس طرح سے تو جناب قاسم کا لاشا جو ہے سم اسپا کے ذریعے اس طرح سے پامال ہو چکا تھا کہ جناب قاسم جو ہے ان کی روح ملے اعلیٰ کی طرف پرواز ہو جاتی ہے. امام حسین علیہ السلام کو بہت بڑا صدمہ تھا کہ یہ بھتیجے نے مجھے آواز دی لیکن ہم نہیں پہنچ سکے. آخر میں قاسم کو اٹھاتے ہیں. حمید بن مسلم کی روایت آگے بڑھتی ہے, کہتی ہے, وہ لکھتا ہے کہ ہم نے دیکھا کہ قاسم کے سینے کو حسین اپنے سینے سے لگائے ہوئے تھے لیکن قاسم کا قد جو ہے زمین پر خط کھینچتا ہوا چلا جا رہا تھا. ہم حمید بن مسلم سے کہیں گے کہ ابھی تو تم نے کہا تھا یہ اتنا کم سن ہے کہ اس کا پیر رکاب تک نہیں پہنچتا ہے, لیکن عزاداران حسین یہ گھوڑے کی درد دوڑنے کی وجہ سے جناب قاسم کے لاشا جو ہے اس طرح سے پامال ہوا کہ جب حسین خیموں کے سامنے آ کے رکھتے ہیں لاش کو اور جناب ام فروا نے جب پردے کو ہٹایا ہے, جب لاش پر نظر جاتی ہے, ایک سوال کرتے ہیں کہ مولا یہ قد میرے بیٹے کا نظر نہیں آتا ہے. حسین کس طرح سے سمجھاتے کہ اے بی بی اس کو جو ہے گھوڑوں نے اس طرح سے رونگ دیا ہے. بس ایک جملہ کرنے کہنا چاہیں گے کہ دو لاش تھے جو پامال ہوئے عاشور کے دن, ایک حسین کا لاشا تھا اور ایک قاسم کا جسم تھا, لیکن فرق یہ تھا کہ حسین کی شہادت کے بعد گھوڑے دوڑائے گئے ہیں لیکن آئے قاسم اس جسم میں ابھی روح موجود تھی. جب گھوڑے اس طرح سے دوڑے ہیں کہ حسین قاسم کی روح جو ہے ملے اعلیٰ کی طرف پرواز کر گئی. الا لعنة الله على القوم الظالمين سيعلم الذين ظلموا اي منقلب ينقلبون. ما تم حسين
حسین بیٹا معاف کرنا, मुझे देर हो गई हाय बेटा माफ करना मुझे देर हो गई फैले हुए जमीन पे है टुकड़े कहाँ कहाँ सीने पे तेरे घोड़ों की टापों के हैं निशान है तगदर मची तो घोड़े इधर से हुए उधर बेटा माफ करना मुझे देर हो गई हाय बेटा माफ करना मुझे देर हो गई